بسم الله الرحمن الرحيم أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم فلما أحس عيسى منهم الكفر قال من أنصاري إلى الله سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم فلما احس عيسى منهم الكفر پھر جب معلوم کر لیا عیسیٰ علیہ الصلوۃ والسلام نے بنی اسرائیل کا کفر بنی اسرائیل کا انکار معلوم کر لیا قالا تو عیسیٰ علیہ الصلوۃ والسلام نے فرمایا من انصاری الی اللہ کہ کون میری مدد کرے گا اللہ کی راہ میں تو عیسیٰ علیہ الصلوۃ والسلام نے جب اپنے اتنے سارے معجزات دکھائے کہ عام آدمی بھی حیران رہ جائے گا اور پانچ بڑے بڑے یہ معجزات تھے اگر آپ کو یاد ہو پچھلی چند آیتوں میں ہی آئے ہیں مردے کو زندہ کر دینا برس کے مرض والے کو صحیح کر دینا جو ماں کے پیٹ سے اندھا ہوتا ہے اس کو صحیح کر دینا یہ بتا دینا کہ تم گھر پہ کیا کھا کے آئے ہو اور کیا تم چھوڑ کے آئے ہو تو یہ تمام چیزیں آپ نے بتائی اور اس کے بعد بتانے کے بعد جب یہ اعلان کر دیا کہ جی میں اللہ کا نبی ہوں اب میری بات مانو اور ایک ہی میسج دیا کہ اللہ سے ڈرو اللہ کے حکموں کی پابندی کرو اور یہی میسج تمام انبیاء کا تھا اس میسج کو اکثر یہ بنی اسرائیل نے ماننے سے انکار کر دیا کہ ہم اپنی کریں گے جی تو جب ایسا ہوا انہوں نے کہا ہم اپنی کریں گے پھر انہوں نے مخالفت بھی کی اور مخالفت ایسی کی کہ ایزا پہنچانے تک آ گئے اور ایزا پہنچانے تک جب آ گئے تو عیسیٰ علیہ الصلوۃ والسلام اکیلے تھے ہر دینی کام کے لیے ہر دینی تحریک کے لیے ہر قسم کی تحریک کے لیے چاہے وہ دینی ہو غیر دینی ہو مددگاروں کی رضاکاروں کی ہیلپرز کی ضرورت ہوتی ہے تو انسان خود کھڑا ہو جاتا ہے دین کے کام میں اللہ تعالی مددگار جو ہیں وہ پیدا کر دیتے ہیں تو انہوں نے صرف آواز لگائی کہ جی کون ہے میرا مددگار اللہ کے اس راستے میں من انصاری الی اللہ کون ہے میرا مدد کرنے والا اللہ کے راستے میں اور جو بندہ مخلص ہوتا ہے اللہ تعالیٰ اس کو زبردست مددگار دے دیتے ہیں سارے مخالف ہوں گے پھر بھی کوئی نہ کوئی مددگار نکل آئے گا کوئی نہ کوئی مخلص نکل آئے گا نبی علیہ الصلوۃ والسلام میں جب ایمان جب آپ کے اوپر وحی نازل ہوئی تو ایک ہی پہلے مددگار تھا اور سب سے پہلا مددگار آپ کی اہلیہ تھی اور ایک مردوں میں مددگار حضرت ابو بکر رضی اللہ عنہ اور بچوں میں حضرت علی رضی اللہ عنہ یہ تین مددگار شروع میں تھے مگر کیسے زبردست مددگار تھے تو جو بھی دین پہ کھڑا ہو جاتا ہے اللہ تعالیٰ اس کو مدد کرتے ہیں تو آپ نے آواز لگائی من انصاری الی اللہ کون میری مدد کرے گا اللہ کی راہ میں قال الحواریون تو کہا حواریون نے حواری کہتے ہیں مخلص ساتھی کو حواری کا ترجمہ مخلص ساتھی نبی علیہ الصلوۃ والسلام کی ایک مبارک حدیث ہے کہ ہر نبی کا ایک حواری ہوتا ہے مخلص ساتھی ہوتا ہے اور میرا حواری جو ہے وہ زبیر ہے یہ زبیر جو ہے یہ حضرت عائشہ کی جو بہن تھی حضرت اسماء رضی اللہ عنہ ان کے ہسبینڈ تھے حضرت زبیر رضی اللہ عنہ اور غالباً اشرہ مبشرہ میں سے بھی تھے تو نبی علیہ السلام نے فرمایا ہر نبی کا ایک حواری ہوتا ہے میرا حواری جو ہے وہ زبیر ہے تو یہ جو حواریون تھے مخلص ساتھی کچھ تھے اللہ کو ماننے والے تھے उन्होंने आवाज लगाई नहनु अंसारुल्लाह, हम अल्लाह की मदद करने वाले हैं। ये जो अल्लाह की मदद करना होता है, कुरान पाक में यहां अल्लाह की मदद का तज़किरा आया। अल्लाह इतने बड़े, इतने हमारे वहमो गुमान से भी ज्यादा बड़े। मस्तूरा से गुजारिश है कि मोबाइल फोन ऑफ कर दें क्योंकि फिर माइक में आवाज आती है। तो अल्लाह ताला इतने बड़े, इतना बड़ा उसका रुतबा, हम जैसे तो इतने बड़े शान वाले की शान में, और उसको क्या हमारी मदद की जरूरत। पहले भी आज बता चुका है कि ये जो कायनात जो हमें थोड़ी बहुत जिसका साइंसदानों को पता चला है, उसकी साइज ही इतनी है कि 98 बिलियन लाइट ईयर्स, और एक लाइट ईयर जो है वो 10 ट्रिलियन किलोमीटर। तो आज से 20-25 साल पहले एक तस्वीर ली गई थी जो कि 98 बिलियन किलोमीटर भी दूर नहीं, 98 बिलियन लाइट ईयर भी दूर नहीं, यहां से 300 किलोमीटर, 3 बिलियन किलोमीटर दूर से एक तस्वीर ली गई दुनिया की। और उस तस्वीर को आजकल बहुत मशहूर है, ये लोग इसको फ्रेम करके लगाते हैं। उस तस्वीर के अंदर ये दुनिया जो था ना, वो इतनी बड़ी तस्वीर थी, उस पे ये छोटा सा एक डॉट था। उन्होंने कहा ये बहुत मुश्किल से नजर आने वाला छोटा डॉट नहीं, ये पूरी कायनात है जिसमें हम रहते हैं, कुर्रा अर्ज है। तो इतना बड़ा वो मालिक है, इतनी बड़ी कायनात उसने बनाई है, तो उसकी हम क्या मदद कर सकते हैं जी? और ये कह रहे हैं जी हम अल्लाह की मदद करेंगे। तो यहां अल्लाह की मदद करने से मुराद अल्लाह के दीन की मदद है। एक और आयत में अल्लाह ताला ने इसी तरह चैलेंज किया, इसी तरह कॉल किया, इन तंसुरुल्लाह, अल्लाह ताला फरमा रहे हैं अगर तुम अल्लाह की मदद करोगे, यंसुरुकुम, अल्लाह ताला तुम्हारी मदद करेंगे, तुम्हारी मदद करेंगे, व युसब्बित अक़दामकुम, और तुम्हारे पैरों को जमा देंगे। तो देखिए अल्लाह ताला मदद करते हैं और अल्लाह ताला पैरों को जमाते हैं, तो अल्लाह ताला को जो मदद करना है इससे मुराद ये नहीं कि कोई अल्लाह को हमारी मदद की जरूरत है, या नाउज़ बिल्लाह अल्लाह ताला जो है वो खुद से कोई काम नहीं कर सकता, ना ना। ये अल्लाह को मदद करने से मुराद ये है कि कौन अल्लाह के दीन की मदद करेगा। बस ये तो अल्लाह ताला ने शर्फ बख्श दिया मोमिन को कि अच्छा तुमने मेरे दीन की मदद की, अब इसी तरह है जैसे तुमने मेरी मदद की। ये तो सआदत है, किसी किसी को ये सआदत मिलती है कि वो दीन की मदद करे। इसलिए कई मरतबा इंसान दीनी काम कर रहा होता है और दीनी काम को वो वैल्यू नहीं देता जो उसकी वैल्यू बनती है। जब वो इस तरह वैल्यू नहीं देता तो अल्लाह ताला फिर ये सआदत छीन लेते हैं, किसी और को दे देते हैं। हमारे दीन की खिदमत करने से कोई उसके दीन के काम रुक नहीं जाते या बढ़ नहीं जाते, हम नहीं करेंगे तो वो किसी और के जिम्मे लगा देंगे। तो बहरहाल अल्लाह ताला पसंद फरमाते हैं कि मोमिन जो है वो दीन की खिदमत करे। तो ये हवारियून मुखलिस साथी जो थे, उन्होंने आवाज लगाई नहनु अंसारुल्लाह, हम अल्लाह के मदद करने वाले हैं। बिल्कुल पक्की बात है कि जो कोई अल्लाह के दीन का काम करता है, अल्लाह ताला ने उससे वादा कर लिया, इन तंसुरुल्लाह यंसुरुकुम, अल्लाह ताला तुम्हारी मदद जरूर करेंगे। और मदद वही होती है कि उसको हवारी मिल जाते हैं, मुखलिस साथी मिल जाते हैं। चिनाचे सबसे ज्यादा मुखलिस साथी जो थे वो नबी अलैहिस्सलाम के थे, जबरदस्त साथी थे, सारे के सारे मुखलिस थे। इसलिए नबी अलैहिस्सलाम ने फरमाया कि अस्साबिकन नुजूम, मेरे सहाबी जो हैं वो सितारों की मानिंद है। अय्यही मुक्तदई तुम इहतदई तुम, इनमें से जिसकी भी तुम पैरवी करोगे हिदायत पा जाओगे। तो कैसे मुखलिस होंगे, कितने ज्यादा पक्के होंगे, कितने ज्यादा वो गम जो नबी अलैहिस्सलाम को था उस गम के हामिल होंगे कि हर एक में से जिसकी भी पैरवी करेंगे, नबी अलैहिस्सलाम ने फरमाया कि तुम ہدایت پا جاؤ گے. تو ایسے زبردست ساتھی تھے. مخلص ساتھی کی دو نشانیاں ہوتی ہیں. جو بھی مخلص ساتھی ہوتا ہے نا, چاہے وہ انبیاء کا ہو, اولیاء کا ہو, یا کوئی بھی دینی کام کرنے والے کا ہو, اس کی دو بڑی نشانیاں ہوتی ہیں. ایک مخلص ساتھی کی نشانی یہ ہوتی ہے کہ جو اس کا اخلاص, جو اس کی نیکی, جو اس کا عمل جو ہے وہ اپنے نبی کے ہوتے ہوئے تھا یا اپنے شیخ کی زندگی میں تھا, وہی اس کے بعد بھی تھا. یعنی یہ نہیں ہوگا مخلص ساتھی کے اندر کہ جب اس کے نبی زندہ تھے تب تو وہ بہت ہی نیکیاں کرتا تھا, بہت ہی اخلاص والے کام کرتا تھا, اور نبی فوت ہو گئے تو پھر پیچھے سے کوئی اخلاص نہیں, کوئی نیکی نہیں, کچھ نہیں. تو اس کا مطلب یہ ہے کہ وہ مخلص ساتھی نہیں تھا. تو کئی مرتبہ ایسا ہوتا ہے نا کہ انسان کا شیخ فوت ہو جاتا ہے تو اعمال ختم ہو جاتے ہیں, اس کا مطلب ابھی اخلاص موجود نہیں. یہ کئی مرتبہ ایسا ہوتا ہے کہ انسان کا جو ہے وہ شیخ کہیں چلے جاتا ہے, تھوڑے عرصے کے لیے اس کو کہیں جانا پڑتا ہے, پیچھے جو ساتھی ہوتا ہے اس کے اعمال بالکل فوت ہو جاتے ہیں, ختم ہو جاتے ہیں, گناہ کرنے لگتا ہے, نمازیں چھوڑنے لگتا ہے, ذکر اذکار چھوڑنے لگتا ہے. اس کا مطلب ابھی مخلص ساتھی نہیں بنا ہے, یہ عام سا ساتھی ہے. تو مخلص ساتھی کی ایک بڑی نشانی یہ ہوتی ہے کہ اس کے شیخ کی موجودگی غیر موجودگی میں وہ یکساں ہوتا ہے, اعمال کے اعتبار سے ایک طرح سے ہوتا ہے. چنانچہ نبی علیہ الصلوۃ والسلام نے حضرت ابو بکر رضی اللہ عنہ کی اپنی زندگی میں بڑی تعریف کی کہ یہ میرا مخلص ساتھی ہے. فرمایا قیامت کے دن اللہ تعالی مسلمانوں کے لیے عام تجلی فرمائیں گے, ابو بکر کے لیے خاص تجلی فرمائیں گے. پھر ان کے اخلاص کا تذکرہ, ان کے احسانات کا تذکرہ بھی فرمایا کہ جتنے بھی میرے ساتھی ہیں میں نے ان سب کے احسانات کا بدلہ ادا کر دیا. ابو بکر کے احسانات کا بدلہ قیامت کے دن اللہ ادا کریں گے. تو کیسے مخلص ساتھی تھے. تو زندگی میں تو اسی طرح اخلاص, پوری زندگی اعمال خدمت اس میں گزاری, اور جب نبی علیہ الصلوۃ والسلام تشریف لے گئے تو اس سے بڑھ کے خدمت دین کی. یہ بھی عجیب بات کہ ایسا نہیں کہ شیخ کی موجودگی میں ایک خدمت اور شیخ کے بعد جو ہے وہ دوسرا رنگ, نہ نہ نہ, ایک ہی رنگ. چنانچہ حضرت ابو بکر رضی اللہ عنہ کا دور خلافت تھا. حضرت عمر فرماتے ہیں کہ ان کے دور خلافت میں جو بوڑھے لوگ ہوتے تھے, جو لوگ کام کاج کرنے سے قاصر ہوتے تھے, تو ان کی لسٹ بنتی تھی اور ان کی لسٹ کے سامنے کسی نہ کسی صحابی کا, کسی نہ کسی بندے کا نام لکھ دیا جاتا تھا جو ان کی خدمت پہ لگا ہوتا. فرماتے ہیں اس لسٹ کو میں نے اٹھا کے دیکھا, سارے جو بوڑھے تھے, نادار تھے, ضعیف تھے, ضرورت مند تھے, ان تمام کے ناموں کے آگے کسی نہ کسی کا نام لکھا ہوا تھا جو ان کی خدمت کرے گا. یعنی لگے ایک بوڑھی عورت تھی, اس کے نام کے آگے کوئی نہ کسی کا نام نہیں لکھا ہوا تھا. اب دیکھیے حضرت عمر بھی اللہ کے نبی کے صحبت یافتہ تھے, اخلاص والے ساتھی تھے. انہوں نے کہا ٹھیک ہے, اس بوڑھی کی خدمت میں کروں گا اور میں اپنا نام یہاں نہیں لکھتا, کہیں ایسا نہ ہو لوگ میری تعریفیں کریں کہ جی عمر ہیں, اتنے بڑے صحابی ہیں, اتنے جلیل القدر ہیں, اور ایک بوڑھی کی خدمت کر رہے ہیں تو لوگ میری تعریفیں نہ کریں. تو اس لیے انہوں نے اپنا نام نہیں لکھا کہ بس میں چلے جایا کروں گا اور اس بوڑھی کی خدمت کر دیا کروں گا. تو دیکھیے نبی علیہ الصلوۃ والسلام دنیا میں تھے تب بھی خدمت کرتے تھے, دنیا سے تشریف لے گئے تو بھی دین کی خدمت کرتے تھے. تو چلے گئے اس بڑھیا کی خدمت کرنے کے لیے, فجر کے بعد فوراً اس کے پاس گئے اور جا کے کہا کہ جی حاضر ہوں, آپ کی خدمت کے لیے آیا ہوں, امیر المومنین نے سب کی خدمت پہ کسی نہ کسی کو لگایا ہے, میں آپ کی خدمت کے لیے آیا ہوں. بڑھیا نے کہا کہ جی جو خدمت کرنے والا تھا وہ تو خدمت کر کے چلے گیا, پانی بھی بھر گیا, گھر بھی صاف کر گیا, ساری چیزیں کر کے چلے گیا. آپ نے فرمایا اچھا, آپ کے دل میں بات آئی کہ اصل میں وہاں نام نہیں لکھا ہوا ہے کسی کا, مگر کوئی ہے ایسا اللہ کا بندہ جو چھپ کے خدمت کرتا ہے اور اپنا نام بھی ظاہر نہیں کر رہا. आपने फरमाया कि अच्छा वो मुझसे दीन में आगे बढ़े, मैं उससे आगे बढ़ूंगा, वह जो भी है। तो दूसरे दिन फजर की बजाय तहज्जुद के वक्त आप आ गए। तो देखिए ये सब कुछ हो रहा है जब अल्लाह के नबी इस दुनिया से तशरीफ ले गए, कैसा जज्बा था, मुकाबले का, दीनी मुकाबले का जज्बा था कि अच्छा वो बुढ़ी औरत की खिदमत कर रहे हैं, मैं तहज्जुद पे आके करूंगा। और आज तो ये माशाल्लाह जज्बा ठंडा हो गया है। तो तहज्जुद में आ गए और तहज्जुद में आके फिर खटखटाया औरत के घर पे कि जी अमीरुल मोमिनीन ने लोगों की जिम्मेदारी लगाई, आपकी जिम्मेदारी मेरे जिम्मे है, मैं आया हुआ हूं। फरमाया नहीं, जिसकी जिम्मेदारी थी वो करके चले गया। आप हैरान हो गए कि देखो कौन है ऐसा मुखलिस जो करके भी गया, उसने नाम भी रजिस्टर में नहीं लिखा और ऐसे वक्त में आके करता है कि किसी को पता भी नहीं चलता। मगर आप भी उम्र थे, आपने कहा नेकी में मुझसे कोई आगे बढ़ जाए मैं नेकी में तो जरूर मुकाबला करूंगा। दूसरे दिन इशा के बाद से ही आप उस औरत के घर के रास्ते में बैठ गए कि देखो तो सही ना किस वक्त आता है, वो कब खिदमत करके चले जाता है। तो बैठ गए और बैठ के इंतजार करते रहे। रातों का शोर खत्म हो गया, पिन ड्रॉप साइलेंस, लोग सो रहे, देर हो गई। ऐसी रात के देर के आलम में आपने देखा कि कोई आदमी चल के आ रहा है और उसके पैर की आहट भी बहुत ही थोड़ी है और वो उस बूढ़ी औरत के घर के करीब आया। तो आपने आवाज लगाई, कौन है? तो आगे से आवाज का जवाब आया, अबू बकर हूं, वक्त के खलीफा अबू बकर रजी अल्लाह अन्हु। फरमाते अबू बकर हूं। उमर रजी अल्लाह अन्हु बाहर निकल आए, अमीर मोमिनीन आप इस बुढ़िया की खिदमत करते हैं? आपने फरमाया हां, जब सब किसी न किसी की खिदमत कर रहे हैं तो मैं भी किसी न किसी की खिदमत करूंगा। तो फरमाया कि आपके पैर में जूता नहीं है, जूता क्यों नहीं पहना है आपने? कहने लगे कि जूता इसलिए नहीं पहना कि ऐसा ना हो कि मेरे पैर की आहट की वजह से कोई सोया हुआ मुसलमान जाग जाए, इसलिए जूते पहने बगैर इस बूढ़ी औरत की खिदमत के लिए हाजिर हो गया हो। तो मुखलिस साथी की निशानी यह होती है कि शेख की मौजूदगी हो, शेख की मौजूदगी ना हो, उसके आमाल एक जैसे होते हैं। उसके दिल में दीन का गम, उसके दिल में खिदमत का जज्बा, उसके आमाल इबादत, उसमें कोई फर्क नहीं आता। तो हर नबी को मुखलिस साथी मिलते हैं, हर दीन के इखलास से काम करने वाले को जबरदस्त मुखलिस साथी मिलते हैं जो उसके गम को शेयर करते हैं। तो जिसको मुखलिस साथी मिल गया ये अल्लाह की तरफ से बड़ी रहमत होती है। तो नबी अलैहिस्सलाम के सारे सहाबी जो थे वो मुखलिस थे। तो मुखलिस साथी की एक निशानी ये कि वो यकसा होता है, शेख मौजूद हो शेख ना मौजूद हो, उसके आमाल में उसके तकवे में फर्क नहीं आता। और मुखलिस साथी की एक निशानी ये होती है कि जो मोहब्बत का इजहार वो शेख की मौजूदगी में और शेख के सामने करता है, वही मोहब्बत शेख के पीछे भी करता है। दो रंगी नहीं होती है मुखलिस बंदे में, कि जो मोहब्बत सामने है वही मोहब्बत पीछे है, एक तरह की मोहब्बत। आज तो ये हाल है कि शेख से बात करते हैं तो भी गोलमोल बात करते हैं। हमारे हज़रत फरमाते हैं कि शेख को ख्वाब भी सुना रहे होते हैं तो ख्वाब का अच्छा वाला पार्ट सुनाते हैं और बुरा वाला पार्ट नहीं सुनाते हैं, तो शेख को भी डॉज कर रहे होते हैं। शेख को डॉज कर रहे होते हैं मगर दर हकीकत अपने आप को इस मुखलिस साथी होने के जुमरे में से निकाल रहे होते हैं। फरमाते हैं कि आज के जमाने में शेख के जो और काम होते हैं उसमें एक काम ये भी आ गया है, रीड बिटवीन द लाइंस, कि उसकी बातों से जज करने का भी काम जो है ना, कि वो असल कहना क्या चाह रहा है, बात कुछ और कर रहा होगा और कहना कुछ और चाह रहा होगा, तो उसको भी जज करना ये भी शेख के कामों में से एक काम आज के जमाने में बन गया है। तो मुखलिस साथी की निशानी यह है कि वो सामने भी एक जैसा पीछे भी एक जैसा, दो रंग उसके नहीं होते। दो रंगी छोड़ यक रंग हो जा, या फिर मोम हो जा या फिर संग हो जा। तो नबी अलैहिस्सलाम के सारे सहाबी जाहिर में भी अल्लाह के नबी से मोहब्बत का इजहार करते थे और नबी की गैर मौजूदगी में भी उससे भी ज्यादा मोहब्बत का इजहार करते थे। जाहिर में शायद इतने आंसू नहीं बहाए होंगे सहाबा कराम ने, आपके जाने के बाद उससे ज्यादा आंसू बहाए। तो मुखलिस साथी की निशानी ये कि वो सामने भी वही मोहब्बत रखता है जो पीछे मोहब्बत रखता है। पीछे जो मोहब्बत रखता है वो अलग नहीं, सामने की मोहब्बत अलग नहीं। चुनाचे हजरत अबू बकर रजी लानो का ही वाक्य है कि आपका जब वक्त करीब आया इंतकाल का, नबी अलैहिस्सलाम तशरीफ लेके दुनिया से उसके दो साल बाद, दो साल तक आपका दौरे खिलाफत रहा और उसके दो साल बाद आपका भी इंतकाल हो गया। आपकी और नबी अलैहिस्सलाम की उम्र में भी दो साल का ही फर्क था। तो नबी अलैहिस्सलाम के भी इंतकाल 63 साल की उम्र में, और मुहद्दिसीन ने यह लिखा है कि हजरत अबू बकर रजी अल्लाह अन्हु का भी इंतकाल 63 साल की उम्र में। तो इतनी मुवासलत थी और मोहब्बत का ये आलम था कि जब इंतकाल का वक्त करीब आया तो आपने अपनी बेटी को बुलाया जो नबी अलैहिस्सलाम की ज़ौजाए मोहतरमा अज़वाजे मुताहरात में से थी, हजरत आयशा को बुलाया और कहा बेटी बता कि जब नबी अलैहिस्सलाम का इंतकाल हुआ तो उनको किस तरह कफनाया गया था। फिर कहा कि मुझे भी इसी तरह कफन करना। फिर बेटी को कहा कि ये बता कौन से दिन नबी अलैहिस्सलाम का इंतकाल हुआ था कि मैं भी यही दुआ करूं कि मेरा भी इंतकाल उसी दिन होए। अल्लाह अकबर। ये देखो शेख की मौजूदगी में वो मोहब्बत और मौजूदगी के बगैर उससे ज्यादा मोहब्बत। और फिर पूछा कि बताओ मुझे हुजरे में दफन होना है या जन्नतुल बकी में, महबूब के साथ दफनाना है या बाद में। फिर खुद ही कहा कि ऐसा कर लेना कि मेरे जनाजे को नबी अलैहिस्सलाम के मुबारक हुजरे के बाहर रख देना। वो जो हुजरा था उस हुजरे को ताला लगा हुआ था और हुजरे का दरवाजा बंद था। फरमाया उस ताले लगे हुए हुजरे के बाहर मेरे जनाजे को रख देना। और फिर फरमाया कि अगर वो दरवाजा खुल जाए तो मुझे अंदर उसी हुजरे में दफना देना, वरना तो फिर जन्नतुल बकी में दफना देना। देखिए जो अदब पहले था उससे बढ़ के अदब, वरना अमीरुल मोमिनीन थे, कह सकते थे दरवाजा खोले, दरवाजा खोलना, लॉक्स को खोलना और लॉक को खोल के जो है मुझे अंदर डाल देना, अमीरुल मोमिनीन हूं। नहीं नहीं नहीं, अदब। अगर नबी अलैहिस्सलाम की इजाजत की कोई कड़ी कोई निशानी मिलेगी कि हाँ आपकी इजाजत है तो अंदर दाखिल करो, वरना जन्नतुल बकी में डाल दो। अल्लाह अकबर। कैसा मुखलिस साथी था। अल्लाह अकबर। जनाजे किताबों में लिखा है कि आपके जनाजे को नबी अलैहिस्सलाम के हुजरे मुबारक के बाहर, आपका इंतकाल हुआ और हुजरे मुबारक के बाहर रख दिया। अल्लाह अकबर। और वो ताले लगे हुए दरवाजे का ताला टूटा और दरवाजा खुल गया। अल्लाह। इखलास वाला साथी तो दरवाजा खुल गया। और किताबों में लिखा है कि अंदर से आवाज आई, उदखुलुल हबीबा इला हबीबी, दाखिल कर दो एक दोस्त को दूसरे दोस्त के पास। अल्लाह। चुनाचे पूरा वाक्य तफसील के साथ किताब है शवाहिदुन नबूवत, उसमें भी लिखा हुआ है, हमारे हजरत भी नकल फरमाते हैं इस वाक्य को। مخلص ساتھی کی نشانی ہے کہ جو ادب سامنے ہے وہ ادب پیچھے ہے، جو محبت سامنے ہے وہ محبت پیچھے ہے، سامنے بھی سچ ہے پیچھے بھی سچ ہے، دو رنگ نہیں ہے۔ تو جو دین کا کام کرتا ہے اللہ تعالی نے اس سے وعدہ کیا ہے ان تنصر اللہ ینصرکم، تم اللہ کے دین کی مدد کرو گے اللہ تعالی تمہاری مدد کریں گے، تمہیں مخلص ساتھی دیں گے، تمہارے پیروں کو جمع دیں گے، ویثبت اقدامکم۔ تو یہ دین کا کام کرنا یہ بڑی سعادت ہے، اور ہم چھوٹے چھوٹے مسئلے مسائل کی وجہ سے دینی کام چھوڑ بیٹھتے ہیں، اس کی اہمیت کو نہیں سمجھتے کہ کتنی بڑی سعادت ہے، کتنا وہ چنا ہوا بندہ ہوتا ہے جس کو اللہ دین کے کام میں لگا دیتے ہیں۔ تو حضرت عیسیٰ علیہ السلام کے مخلص ساتھیوں نے کہا، قال الحواریون، حواریوں نے کہا، نحن انصار اللہ، کہ ہم اللہ کی مدد کرنے والے ہیں، آمنا باللہ، ہم یقین لائے ہیں اللہ پر، وشہد، اور اے عیسیٰ علیہ السلام آپ گواہ رہیں، وشہد گواہ رہیں، وانا مسلمون، کہ ہم حکم قبول کرنے والے ہم مسلمان ہیں۔ تو مسلمان ایک تو وہ ہے نا جو آج اسلام لایا اس کو مسلمان کہتے ہیں، مگر مسلمان کا ترجمہ تسلیم کرنے والا، حکم کو قبول کرنے والا۔ اسی لیے نبی علیہ الصلوۃ والسلام کے امتی بھی مسلمان، عیسیٰ علیہ السلام کی امتی بھی مسلمان، موسیٰ علیہ السلام کی امتی بھی مسلمان، ابراہیم علیہ السلام کی امتی بھی مسلمان، جتنے بھی انبیاء ہیں ان کی امتی سب کے سب مسلمان ہیں۔ کیوں؟ کہ سب کے سب قبول کرنے والے۔ تو مسلمان وہ ہے جو قبول کرتا ہے۔ تو انہوں نے حضرت عیسیٰ علیہ السلام سے کہا کہ بس دیکھیں، اللہ کی شان کو سمجھتے تھے کہ ہم اللہ کی مدد کریں گے، اللہ کے دین کی مدد کریں گے، آپ کی تباہ کریں گے، بس ایک چیز آپ کر دیں، قیامت کے دن آپ گواہی دے دیجئے گا کہ ہم مسلمان ہیں۔ اللہ اکبر، کیا ان کے دل میں ویلیو تھی مسلمان ہونے کی۔ اور پھر اللہ سے دعا کی، ربنا آمنا بما انزلتا، اے ہمارے رب، ہم نے یقین کر لیا اس چیز پہ جو تو نے اتاری ہے، واتبعنا الرسولا، اور ہم آپ کے بھیجے ہوئے رسول کے تابع بھی بن گئے، فاکتبنا مع الشاہدین، اے اللہ ہمیں اپنے ماننے والوں میں لکھ لیجئے، فاکتبنا، بس لکھ لیجئے ہمیں، من الشاہدین، اپنے ماننے والوں میں، گواہی دینے والوں میں لکھ دیجئے۔ تو کیا اہمیت ان کے دل میں تھی۔ ومکروا ومکر اللہ، اور مکر کیا انہوں نے، یعنی جو عیسیٰ علیہ السلام کے مخالفین تھے، جو کافر تھے، اللہ تعالیٰ فرما رہے ہیں انہوں نے مکر کیا، ومکر اللہ، اور اللہ نے بھی مکر کیا، واللہ خیر الماکرین، اور اللہ تعالیٰ مکر کرنے والوں میں زیادہ سب سے بہتر ہے، اور اللہ کا مکر سب سے بہتر ہے، واللہ خیر الماکرین۔ مکر سے مراد ہم تو یہی سمجھتے ہیں مکر و فریب، کیونکہ ساتھ ساتھ کہا جاتا ہے نا اردو میں، بڑا اس کا مکر و فریب ہے، فریب دھوکا دینے والے کو مکر کہتے ہیں۔ تو مکر دھوکے کو بھی کہتے ہیں، مکر جو ہے خفیہ تدبیر کو بھی کہتے ہیں۔ وہ مکرو، اور دھوکہ دیا، مکر کیا، خفیہ تدبیریں کی، پلاننگ کی، مکر کا صحیح ترجمہ پلاننگ ہے۔ وہ مکرو، ان کافروں نے بھی پلاننگ کی۔ اللہ تعالیٰ فرماتے ہیں کہ کافر زبردست تھے، ان کے پاس بہت ساری چیزیں تھیں، ان کے پاس بہت مال تھا، ان کے پاس بہت طاقت تھی، سب کچھ تھا، تو انہوں نے پلاننگ کی اپنی طاقت کے مطابق۔ اور عیسیٰ علیہ السلام کی کوئی پلاننگ نہیں، کچھ تھا ہی نہیں ان کے پاس۔ اللہ تعالیٰ نے فرمایا کہ ٹھیک ہے، انہوں نے پلاننگ کی، عیسیٰ نے پلاننگ نہیں کی، مکر اللہ، اللہ نے پلاننگ کی۔ پھر تو جو اپنے معاملات اللہ پہ چھوڑتا ہے، اللہ تعالیٰ اس کی طرف سے پلان کرتے ہیں۔ ومکروا ومکر اللہ، انہوں نے مکر کیا، خفیہ تدبیریں کی، پلان کیا، ہم اس طرح ذلیل کریں گے، اس طرح رسوا کریں گے، یہ کریں گے۔ اور آگے سے وہ اللہ کا نبی، وہ درویش، اس نے کوئی پلان نہیں کیا، اس نے اللہ پہ چھوڑ دیا، اللہ تعالیٰ فرماتے پھر میں نے پلان کیا۔ یہ بڑا سبق والی آیت ہے، اگر انسان اس ایک آیت کو سمجھ لے وہ ایمان کو سمجھ لے گا کہ عیسیٰ علیہ السلام نے کیسا اللہ پہ اعتماد کیا۔ کافر ایذا پہنچانا چاہ رہے ہیں، مختلف پلاننگیں کر رہے ہیں، باہر دے شہر سے باہر نکالنا چاہتے ہیں، قتل کرنا چاہتے ہیں، یہ وہ ساری خبریں آ رہی ہیں، وہ کہتے ہیں کوئی نہیں، اللہ پہ اعتماد کیا۔ اور نبی علیہ الصلوۃ والسلام نے یہ سبق ہمیں سکھایا کہ اللہ پہ اعتماد کرے۔ یہ جو ہے نا انسان مخالفین کی باتوں سے ایک تو پریشان ہوتے ہیں، پھر جب مخالفین باتیں کرتے تو آگے سے مخالفین کے خلاف باتیں اور ان کی پلاننگ اور ان کو نیچا دیکھنے کی سارا وقت دل میں خواہش پیدا رہتی۔ نا بندہ دین کا جب کام کر رہا ہے، دین سے منسلک ہے، وہ اللہ پہ اعتماد کرے۔ نبی علیہ السلام اپنے صحابہ کرام کو یہ سکھاتے تھے، ایک صحابی حضرت ابو بکر کی شکایت لے کے آ گئے کہ جی انہوں نے میرے ساتھ یہ زیادتی کی ہے، باقی صحابہ بھی بیٹھے تھے اور نبی علیہ السلام کی ساری شکایتیں سن رہے تھے اور بہت کھل کے انہوں نے خوب شکایت کی اللہ کے نبی سے۔ حضرت ابو بکر بھی وہاں بیٹھے ہیں، سارے حیران ہو رہے ہیں کہ دیکھو سنائی جا رہا ہے، اور صحیح غلط جو بات تھی اللہ کے نبی بھی خاموشی سے سن رہے تھے، حضرت ابو بکر رضی اللہ عنہ بھی خاموشی سے سن رہے تھے۔ جب اس نے پوری بات کر لی تو حضرت ابو بکر آگے بڑھے اور انہوں نے اپنی طرف سے صفائی پیش کی کہ اللہ کے نبی ایسا نہیں، ایسا ہے معاملہ۔ تو جیسے ہی آج حضرت ابو بکر رضی اللہ عنہ نے بات کرنا شروع کی، اور حضرت ابو بکر وہ کہ جن سے نبی علیہ السلام کو محبت تھی، فرمایا کہ اگر اس دنیا میں میں نے کسی کو دوست بنانا ہوتا تو ابو بکر کو بنا لیتا، اتنے قریبی ساتھی۔ فرماتے ہیں جیسے ابو بکر رضی اللہ عنہ نے بات کرنا شروع کی، نبی علیہ السلام کھڑے ہو کے اپنے گھر میں تشریف لے گئے۔ تو جب آپ اپنے گھر میں تشریف لے جانے لگے تو حضرت ابو بکر نے پوچھا اللہ کے نبی اس کی ساری بات آپ نے سن لی، میں صفائی دے رہا ہوں، میری بات بھی سن لیجیے۔ تو نبی علیہ السلام نے فرمایا نہیں، جب تک وہ اکیلا بات کر رہا تھا تو تیری طرف سے اللہ کا ایک فرشتہ جواب دے رہا تھا، اب تو نے جواب دینا شروع کر دیا تو اللہ کا فرشتہ چلے گیا، جب وہ چلے گیا تو میں بھی جا رہا ہوں۔ یہ سبق سکھایا کہ جو مخالفین مخالفت کرتے ہیں ان کے خلاف آپ نے نہیں ہونا ہوتا، یہ سارا وقت مخالفت اور پلاننگ اور یہ چیزیں نہیں، بلکہ اللہ پہ چھوڑنا چاہیے، دل کو سکون مل جائے کہ میں اگر اللہ کی عبادت کرتا ہوں، اللہ کی اطاعت کرتا ہوں، میں گناہ سے بچتا ہوں، میں غفلت نہیں کرتا، تو اللہ تعالی میری مدد کریں گے۔ تو یہ مخالفت کے خلاف اس مبارک آیت میں بڑا لیسن ہے، ومکروا ومکر اللہ، انہوں نے خفیہ تدبیر کی، اور کیونکہ عیسیٰ علیہ السلام نے اللہ پہ چھوڑا، اللہ نے کہا مکر اللہ، میں نے پھر تدبیر کی، اور پھر آگے اس کو مقید کیا، پکی بات بتائی، واللہ خیر الماکرین، میری تدبیر سب سے بہتر ہے، تو تم خود تدبیریں نہ کیا کرو، مجھ پہ چھوڑو، میں سب سے بہتر حل کروں گا۔ آج ہم کہتے ہیں نہیں جی، یہ مخالف ہے نا، اس کے خلاف یہ پلاس نے، اس نے آج یہ بات کی، اچھا اب اس کی شکایت اس سے بھی کرو، اس سے بھی کرو، یوں بھی کرو، وہ بھی کرو۔ نا تعالیٰ فرماتے ہیں ذرا مجھ پہ بھی تو چھوڑ کے دیکھو نا، یہ سبق ہے، یہ ایمان ہے کہ انسان اللہ پہ چھوڑے۔ آج ہم اللہ پہ نہیں چھوڑتے، اس لیے اللہ تعالیٰ ہمارے معاملات کو سلجھاتے بھی نہیں ہے، بلکہ سچی بات یہ اللہ تعالیٰ نے یہ فرمایا کہ تم میرے اوپر معاملہ چھوڑو، میری یاد میں اپنے آپ کو لگا دو نا، تمہارے دنیا کے سارے مسائل میں حل کر دوں گا۔ یہ حدیث پاک کے الفاظ ہیں کہ جو اپنے آپ کو اللہ کی یاد کے لیے فارغ کرتا ہے، اللہ تعالیٰ اس کے دنیا کے کام خود بخود کر دیتے ہیں۔ تو آج ہم اللہ کی یاد کے لیے اپنے آپ کو فارغ نہیں کرتے، اعتماد نہیں کرتے کہ جی میں اللہ پہ چھوڑ دوں، اللہ تعالیٰ میرے کام خود بخود کر دیں گے۔ تو یہ بڑا میسج ہے اس لائن میں، اس قرآن کی آیت، وَمَكَرُوا وَمَكَرَ اللَّهُ، اور انہوں نے کافروں نے بھی مکر کیا۔ اللہ تعالیٰ فرماتے ہیں عیسیٰ نے مجھ پہ چھوڑا نا، میں نے بھی مکر کیا، واللہ خیر الماکرین، جتنے بھی دنیا میں مکر کرنے والے ہیں نا، خفیہ تدبیر کرنے والے، میں سب سے زیادہ بہتر کر سکتا ہوں۔ یہ سبق سیکھنے والا ہے کہ انسان اپنے معاملات کو اللہ کی سپرد کرے. اللہ تعالیٰ ہمیں اس کی سمجھ نصیب فرمائے. یا عاجز ایک مرتبہ پھر ترجمہ کر دیتا ہے. اعوذ باللہ من الشیطان الرجیم. بسم اللہ الرحمن الرحیم. فلما احس عیسی منہم الکفر. اور جب معلوم کیا, جب محسوس ہوا عیسیٰ علیہ الصلوۃ والسلام کو بنی اسرائیل کا کفر. قال من انصاری الی اللہ. تو عیسیٰ علیہ السلام نے پوچھا کون ہے میرا مددگار اللہ کے راستے میں. قال الحواریون. تو کہا حواریوں نے, مخلص ساتھیوں نے, نحن انصار اللہ, کہ ہم مدد کرنے والے ہیں اللہ کے. آمنا باللہ, ہم اللہ پہ ایمان لاتے ہیں. وشہد, اور اے موسیٰ علیہ السلام آپ گواہ رہیے گا, بأننا مسلمون, کہ ہم حکم قبول کرنے والے ہیں. ربنا, اے ہمارے رب, آمنا بما انزلتا, ہم ایمان لے آئے جو کچھ تو نے اتارا. واتبعنا الرسول, اور آپ کے بھیجے ہوئے رسول کے تابع ہیں. فاکتبنا مع الشاہدین, اے اللہ ہمیں لکھ لیں اپنے ماننے والوں میں, گواہی دینے والوں میں. ومکروا, اور ان کافروں نے بھی مکر کیا. ومکر اللہ, اور اللہ نے بھی مکر کیا. واللہ خیر الماکرین, اور اللہ کا داؤ جو ہے وہ سب سے زیادہ بہتر ہے. اللہ تعالی ہمیں سمجھ کی عمل کی توفیق نصیب فرمائے. تھوڑی دیر کے لیے سب مستورات مراقبہ کر لیں, آنکھوں کو بند کر لیں, سر کو جھکا لیں. انسان جب اپنے اندر جھانکتا ہے, اسے اپنی اصل تصویر نظر آتی ہے. اپنے من کے دریچے کو کھولیے, اپنی اصل تصویر کو دیکھیے.
کس سے مانگے کہاں جائے, کس سے کہے اور دنیا میں حاجت روا کون ہے. کس سے مانگے کہاں جائے, کس سے کہے और दुनिया में हाजत रवा कौन है। सबका दाता है तू, सबको देता है तू, तेरे बंदों का तेरे सेवा कौन है। कौन सुनता है फरियाद मजलूम की, कौन सुनता है फरियाद मजलूम की, किसके हाथों में कुंजी है मकसूम की। कौन सुनता है फरियाद मजलूम की, किसके हाथों में कुंजी है मकसूम की। रिस्क पर जिसके पलते हैं शाहो गदा, रिस्क पर जिसके पलते हैं शाहो गदा, तुझ अहद के सिवा दूसरा कौन है। सबका दाता है तू, सबको देता है तू, तेरे बंदों का तेरे सिवा कौन है। لا إله إلا الله محمد رسول الله سبحان ربي العالي الوهاب اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم إنا نسألك علما نافعا وعملا متقبلا ولسانا ذاكرا وقلبا خاشعا ورزقا واسعا وشفاء من كل داء وصلى الله تعالى على حبيبه سيدنا محمد وعلى آله وأصحابه أجمعين برحمتك يا أرحم الراحمين جزاكم الله